بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قل هو الذي ذرأكم في الأرض وإليه تحشرون ويقولون متى هذا الوعد إن كنتم صادقين. قل إنما العلم عند الله وإنما أنا نذير مبين. فلما رأوه زلفة سيئت وجوه الذين كفروا وقيل هذا الذي كنتم به تدعون. قل أرأيتم إن أهلكني الله ومن معي أو رحمنا فمن يجير الكافرين من عذاب أليم. قل هو الرحمن آمنا به وعليه توكلنا فستعلمون من هو في ضلال مبين. قل أرأيتم إن أصبح ماؤكم غورا فمن يأتيكم بماء معين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. تو سورۃ الملک کی تفسیر ابھی ہماری مکمل نہیں ہوئی ہے، تو اس میں جو ہم آخری ٹاپک پڑھ رہے تھے وہ قرآن والیوم 8 کا پیج نمبر 520 کے اوپر ہے، جو آخری آیت کی تشریح ہم شروع کر چکے تھے وہ تھی قل ھو الذی انشأکم وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ قَلِيلًا مَا تَشْكُرُونَ، کہ کہہ دیجئے کہ وہی ہے جس نے تم کو بنا کر کھڑا کیا، انشأکم تمہیں شروع کیا یعنی تمہاری ابتدا کری، بنا کر تمہیں کھڑا کیا، انشأکم کے یہ سب معنی ہو سکتے ہیں، وَجَعَلَ لَكُمْ اور بنایا تمہارے لیے، السمع والابصار والافئدہ کان اور آنکھیں اور دل، قلیلم ما تشکرون بہت کم تم اس کا شکر ادا کرتے ہو. تو آپ میں سے کسی کو پتا ہے کہ جب بیبی کی فارمیشن ہوتی ہے ماں کے پیٹ میں تو اس میں سب سے پہلے جو اس کے اعضا بنتے ہیں وہ کون سے ہوتے ہیں؟ بیبی کی جو فارمیشن ہوتی ہے تو اس میں سب سے پہلے اس کا کون سا والا باڈی پارٹ بنتا ہے؟ کسی کو پتا ہے؟ نہیں، دل نہیں بنتا ایکچولی، سب سے پہلے جو ہے اس کے ایکچولی باڈی پارٹس کا لفظ استعمال نہیں کرنا چاہیے کیونکہ سر جو ہے وہ تو اس کا بن جاتا ہے، لیکن اس کے جو سینسری آرگنز ہوتے ہیں نا، سینس کرنے کے جو آرگنز ہوتے ہیں ان میں سب سے پہلے اس کے کان بنتے ہیں، ٹھیک ہے، کان بننے کے بعد پھر اس کی آنکھیں بنتی ہیں سینسری آرگنز میں سے، یعنی جن سے کہ وہ پرسیو کرتا ہے چیزوں کو نا، علم حاصل کرتا ہے یا اس کو جو ہے وہ سینس ملتا ہے، تو اس میں سب سے پہلے جو ہے وہ کان بنتے ہیں، اس کے بعد آنکھیں بنتی ہیں، ٹھیک ہے. تو قرآن نے بھی اس کا خاص خیال رکھا ہے کہ جہاں پر بھی اللہ تعالیٰ نے کانوں اور آنکھوں کا ذکر کیا ہے نا، ان میں پہلے اللہ تعالیٰ نے کان کا ذکر کیا ہے اور اس کے بعد پھر آنکھوں کا ذکر کیا ہے. تو ماڈرن سائنٹیفک ڈسکوریز جب ہوئیں تو جب قرآنک میریکلز یعنی سائنٹیفک میریکلز آف قرآن کی بات کی جاتی ہے نا، تو ان میں سے ایک یہ بھی بات کی جاتی ہے کہ دیکھیں اللہ تعالیٰ نے اپنے قرآن کے اندر کانوں کو ہمیشہ پہلے ذکر کیا کیونکہ اس تخلیق میں بھی کان جو ہے وہ سب سے پہلے بنتے ہیں. کانوں کے بننے سے کیا فائدہ ہوتا ہے کہ اس سے جو بیبی کا ہیڈ ہوتا ہے نا وہ بیلنس رہ سکتا ہے، بیلنس ہو جاتا ہے وہ، ٹھیک ہے، بیکاز کانوں کا فائدہ ہمیں بھی یہی ہوتا ہے کہ ہم اپنے سر کو بیلنس کر پاتے ہیں. اگر ہمارے کانوں میں کوئی خرابی ہو جائے تو ہم اپنا بیلنس مینٹین نہیں کر سکتے، ٹھیک ہے. तो इसके तहत हमने जो तफसीर पढ़ी थी कि इसमें जो मुफ्ती शफी रहमतुल्लाह अलैह लिखते हैं पेज नंबर 520 के ऊपर कि सम व बसर और कल्ब की तफसीस, इसमें अज़ाए इंसानी में से उन तीन अज़ा का जिक्र है जिन पर इल्म व अदराक और शऊर मौकूफ है, यानी इल्म हासिल करना और शऊर हासिल करना इन तीन के ऊपर डिपेंड करता है। फलासफा ने, यानी जो पुराने जमाने के जो उलमा थे ना, जो स्पेशली ग्रीक ऑर्थोडॉक्स ट्रेडिशन के अंदर यूनानी जो यानी तारीख है, तो वहां पर जो उलमा होते थे, उनके पढ़े लिखे लोग होते थे, उनको फिलोसोफर्स कहा जाता था, ग्रीक फिलोसोफर्स, जैसे ये एरिस्टोटल, अरस्तु का नाम आपने सुना होगा, और बुकरात और सुकरात और प्लेटो, ये सब उनके फिलोसोफर्स थे। तो ये लोग जो है ना, ये बहुत गौर व फिक्र किया करते थे मखलूकात के अंदर, और यानी जो दुनिया के अंदर मामलात चलते हैं, हत्ता के फलकियात में भी, कि आसमान के ऊपर जो सितारे हैं तो वो सितारे कैसे हैं, क्या करते रहते हैं, तो उन सब चीज़ों के ऊपर ये लोग बहुत ज़्यादा उनको ऑब्जर्व करते थे और तफक्कुर करने वाले लोग थे। तो इन्होंने फिर बहुत सारी किताबें भी लिखी, तो इनकी किताबें जो हैं वो ग्रीक ट्रेडिशन के अंदर आज भी मौजूद हैं। तो उन लोगों को फिलोसोफर्स कहा जाता था और उर्दू में उनको फलासफा कहा जाता है। तो ये उस जमाने के उलमा थे। तो उन लोगों ने भी ना बहुत यानी एक्सप्लेनेशंस पेश करी मुख्तलिफ चीज़ों की दुनिया में। तो उन्होंने कहा कि जी, इल्म और अदराक के पांच जराए होते हैं जिनको हवासे खमसा कहा जाता है। तो ये जो फाइव सेंसेस का तस्वुर है, ये उस जमाने से चला आ रहा है, यानी सुनना, देखना, सूंघना, चखना और छूना। तो सूंघने के लिए नाक और चखने के लिए जुबान होती है, और छूने की कुवत सारे बदन में अल्लाह ताला ने रखी है। सुनने के लिए कान और देखने के लिए आंख बनाई है। यहाँ ताला ने इन पांचों चीजों में से सिर्फ दो का जिक्र किया है। अब जो इन्होंने बात करी थी फिलोसोफर्स ने, तो ये कोई गलत बात नहीं थी, ठीक है, क्योंकि वाकई पांच ही सेंसरी ऑर्गन्स होते हैं इंसान के, हवास खमसा। लेकिन अल्लाह ताला ने यहाँ पर दो का जिक्र किया, ये नहीं कि अल्लाह ताला ने कोई नफी कर दिया कि नहीं पांच नहीं होते बल्कि सिर्फ दो होते हैं, बल्कि अल्लाह ने सिर्फ दो का यहाँ पर तस्करा किया, यानी कान और आंख। वजह यह है कि सूंघने, चखने और छूने से बहुत कम चीजों का इल्म इंसान को हासिल होता है। इसके मालूमात का बड़ा मदार सुनने और देखने पर है। जैसे पिछली क्लास में भी हमने बात करी थी कि चखने से तो सिर्फ टेस्ट का पता लगता है चीजों की, ठीक है, ठंडी गर्म, ठंडे और गर्म होने का भी चखने से पता चल जाता है। जुबान, यानी जुबान के जो अल्लाह ताला ने सलाहियत दी है, उससे इन सब चीजों का पता लग जाता है। और छूना, चाहे आप जुबान से छुएं या बदन के किसी और हिस्से से छुएं, तो बदन के दूसरे हिस्सों से छूने से आपको टेस्ट का तो पता नहीं लगता, लेकिन ठंडे गर्म होने का पता लग जाता है, और किसी चीज के हार्ड या सॉफ्ट होने का पता चल जाता है, या सॉलिड, लिक्विड, गैस, ये होने का आपको छूने से पता चल जाता है, लेकिन इससे ज्यादा आपको पता नहीं चलता। तो असल दारोमदार जो है वो सुनने और देखने पर है, और इसमें से भी सुनने को मुकद्दम किया गया। तो यहाँ पर मुफ्ती शफी रहमतुल्लाह ने, गालिबन उनके सामने वो रिसर्च नहीं आई होगी कि जो बेबी माँ के पेट में बनता है तो उसका उसके कान पैरे पर बनते हैं, तो इस वजह से शायद उन्होंने इस बात को यहाँ पर नकल नहीं किया, ठीक है, वरना मारुफुल कुरान के अंदर मुख्तलिफ मुकामात पे इन्होंने कुछ साइंसी तहकीकात भी लिखी हैं, लेकिन यहाँ पर इसको मेंशन नहीं किया। शायद उनके जहन में उस वक्त नहीं होगा या उनके इल्म में ये बात नहीं आई होगी। तो यहाँ पर सिर्फ उन्होंने ये लिखा कि सुनने को मुकद्दम किया गया, गौर करो तो मालूम होगा कि इंसान को अपनी उम्र में जितनी मालूमात हुई हैं उनमें सुनी हुई चीजें बनिस्बत देखी हुई चीजों के बदरजहा जायद होती हैं, इसलिए इस जगह हवास खमसा में से सिर्फ दो पर इक्तफा किया गया है। बेशतर मालूमात इंसानी इन्हीं दो राहों से हासिल होती हैं, और तीसरी चीज कल्ब को बताया गया है कि वो असल बुनियाद और मरकज इल्म का है, ठीक है। तो अब कल्ब के बारे में आप लोगों को पिछली क्लास में एक बात बताई थी, किसी को याद है कि ये जो कल्ब का लफ्ज इस्तेमाल होता है तो रूह और कल्ब में क्या रिलेशनशिप है, किसी को याद है रूह और कल्ब के दरमियान क्या रिलेशनशिप रिलेशनशिप या मुनासबत है। क्या बताया था आपको? कल्ब एक रूहानी चीज है ना, तो इंसान के जिस्म के अंदर तो रूह होती है, तो कल्ब क्या चीज होती है फिर? या कल्ब का लफ्ज क्यों इस्तेमाल करते हैं कभी? अकल रूह का हिस्सा है। हाँ, लेकिन अभी मैं आपसे अकल के बारे में तो नहीं पूछ रहा, अभी तो कल्ब की बात हो रही है ना। कल्ब और रूह, क्या मिसाल दी थी? कुछ लिख लिया करें ना अपने पास, अगर लिख लिया होता तो उसको देख करके बता सकती थी, मिसाल दी थी, एग्जाम्पल। हाँ, यूनाइटेड नेशंस, अक्वामे मुत्तहिदा की एक मिसाल देखी, वो भी याद नहीं है, उससे भी याद नहीं आ रहा। जी, रूह मुल्क की मानिंद है और कल जी कल्ब उसका दारुल हुकूमत है। जी बिल्कुल, ये आपको मिसाल दी थी कि कल्ब उसका दारुल हुकूमत है, कैपिटल सिटी है। ठीक है, तो अक्वामे मुत्तहिदा की मिसाल क्या दी थी कि अक्वामे मुत्तहिदा के अंदर जो कंट्रीज के रिप्रेजेंटेटिव्स होते हैं, ठीक है ना, एक एक नुमाइंदा होता है, तो उस नुमाइंदे के बारे में हम अक्वामे मुत्तहिदा में कभी ये कहा जाता है कि ये पाकिस्तान के नुमाइंदे हैं। ठीक है, ये पाकिस्तान के नुमाइंदे हैं, लेकिन कभी कभी ये भी कह दिया जाता है कि ये इस्लामाबाद के नुमाइंदे हैं, तो इस्लामाबाद बोलकर पूरा पाकिस्तान मुराद लिया जा रहा होता है। ठीक है, इस जुमले को लिख लें अपने पास कि इस्लामाबाद बोलकर पूरा पाकिस्तान मुराद लिया जा रहा होता है, इसलिए कि वो जो आदमी होता है वो सिर्फ इस्लामाबाद का नुमाइंदा नहीं होता, वो तो पूरे पाकिस्तान का नुमाइंदा होता है ना, लेकिन कभी कभी उसको इस्लामाबाद का नुमाइंदा कह दिया जाता है। क्यों? इसलिए कि इस्लामाबाद दारुल हुकूमत है पाकिस्तान का। ठीक है, बिल्कुल इसी तरीके से कभी पूरी रूह बोलने की बजाय सिर्फ कल्ब बोल दिया जाता है। ठीक है, लेकिन कल्ब कहने का मतलब क्या होता है? पूरी रूह मुराद होती है, कल्ब कह करके पूरी रूह मुराद दी जा रही होती है। ठीक है, लेकिन ये बात भी अपनी जगह पर हकीकत है कि कल्ब बहरहाल रूह का एक मुकाम है, रूह के अंदर कल्ब एक मुकाम है, जिस तरह इस्लामाबाद पाकिस्तान के अंदर एक मुकाम का नाम है ना। इस्लामाबाद बोलकर पाकिस्तान मुराद लिया जा रहा है, भाई ये भी ठीक है, इस्लामाबाद बोलकर पूरा पाकिस्तान मुराद ले लिया जाता है, लेकिन इस हकीकत से इनकार तो नहीं किया जा सकता ना कि इस्लामाबाद सिर्फ एक मुकाम है पाकिस्तान के अंदर। बिल्कुल इसी तरीके से कल्ब बोलकर पूरी रूह मुराद ले लिया जाता है, लेकिन कल्ब रूह के अंदर एक मुकाम का नाम है। ठीक है, जो आप में से अगर नक्शबंदी सिलसिले का मुराकबा करते हैं, मुराकबे के असबाक, तो उनको ये बात पता होनी चाहिए कि मुराकबे के असबाक में से जो पहला सबक होता है वो लतीफ़ा कल्ब के ऊपर मुराकबा करना होता है। ठीक है, लतीफ़ा कल्ब के ऊपर मुराकबा करना होता है। तो लतीफ़ा कल्ब क्या है? वो सेंट्रल पॉइंट है रूह का। ठीक है, रूह का सेंट्रल पॉइंट है। अब मजीद ये भी एक बात आपको बता देता हूं कि जिस तरह इस्लामाबाद पाकिस्तान के अंदर एक सेंट्रल पॉइंट है ना, दारुल हुकूमत है, फेडरल कैपिटल ऑफ पाकिस्तान इज इस्लामाबाद, लेकिन फेडरल कैपिटल के अलावा कुछ प्रोविंशियल कैपिटल्स भी तो होते हैं ना, राइट? प्रोविंशियल कैपिटल्स भी होते हैं, जैसे कराची सिंध का कैपिटल है, लाहौर पंजाब का कैपिटल है, पिशावर, वो क्या नाम है उसका, खैबर पख्तूनख्वा उसका कैपिटल है, और क्वेटा ये बलूचिस्तान का कैपिटल है, ठीक है ना? तो फेडरल कैपिटल के अलावा कुछ प्रोविंशियल कैपिटल्स भी होते हैं। बिल्कुल इसी तरीके से रूह के अंदर जिस तरह कल्ब फेडरल कैपिटल है, उसी तरह कुछ प्रोविंशियल कैपिटल्स भी होते हैं, ठीक है? तो लतीफा कल्ब ये फेडरल कैपिटल है, लतीफा कल्ब ये फेडरल कैपिटल की मानिंद है, और लतीफा रूह, लतीफा सिर, लतीफा खफी एंड लतीफा अखफा, ये मजीद चार पॉइंट्स हैं रूह के अंदर, ये प्रोविंशियल कैपिटल्स की मानिंद है। कौन कौन से हैं? लतीफा रूह, लतीफा सिर, लतीफा खफी एंड लतीफा अखफा, ठीक है ना? ये चार मजीद पॉइंट्स हैं जो के प्रोविंशियल कैपिटल्स की मानिंद है। तो जो मुराकबा किया जाता है उसमें पहला सबक तो लतीफा कल्ब पर मुराकबा करना होता है, लेकिन उसके बाद लतीफा रूह पर भी मुराकबा करना होता है, फिर लतीफा सिर पर, फिर लतीफा खफी पर, और फिर लतीफा अखफा के ऊपर मुराकबा करते हैं, ठीक है? तो ये कल्ब, ये रूह की कुछ तफसीलात हैं जो कि अल्लाह ताला ने उलमाए कराम के ऊपर खोली हैं। तो कुरान आगे लिखते हैं कि कुरान करीम की बहुत सी आयात इस पर शाहिद हैं कि कल्ब को मरकज़ इल्म करार दिया गया है, बखिलाफ़ फलासफा के कि वो दिमाग को उसका मरकज मानते हैं, ठीक है? फलासफा कहते हैं कि जी जो हमारे सर के अंदर एक दिमाग है ना, तो वो दिमाग दरअसल ये इल्म का मरकज है, ठीक है? लतीफ़ कल्ब इज इक्वल टू कल्ब, सेम चीज, जिसको कल्ब कहते हैं ना उसी को लतीफ़ कल्ब भी कहते हैं, ठीक है? यानी ये एक रूह का मुकाम है, एक पोजिशन है, पॉइंट है एक रूह के अंदर, ठीक है? जो कि यानी एक बुनियादी मुकाम समझ लें इसको, जैसे आपको मिसाल तो दी है ना, जैसे भाई मुल्क जो है वो तो पूरा का पूरा पाकिस्तान है ना, लेकिन उस मुल्क के अंदर जो जो सबसे अहम मुकाम है, सेंट्रल पॉइंट, ठीक है, वो इस्लामाबाद है। भाई क्यों है इस्लामाबाद सेंट्रल पॉइंट? इसलिए कि इस्लामाबाद के अंदर प्रेसिडेंट साहब रहते हैं, प्रेसिडेंसी है ना इस्लामाबाद में, वहां पर प्राइम मिनिस्टर साहब भी रहते हैं, वहां पर सारे फेडरल मिनिस्ट्रीज के ऑफिस भी होते हैं, मिनिस्ट्रीज की बिल्डिंग्स होती हैं वहां पर फेडरल मिनिस्ट्रीज की, राइट? और वहां पर जो है वो यानी नेशनल असेंबली भी होती है। तो भाई इन सब इम्पॉर्टेंट फंक्शंस के इस्लामाबाद में होने की वजह से इस्लामाबाद सेंट्रल पॉइंट कहलाता है। सारे इम्पॉर्टेंट फंक्शंस जो है वो इस्लामाबाद के अंदर होते हैं, ठीक है? उसी तरीके से जो लतीफ़ा कल्ब है ना, ये वो जगह है रूह की कि जहाँ पर सबसे इम्पॉर्टेंट फंक्शंस होते हैं रूह के, ठीक है? लेकिन इसका मतलब ये नहीं है कि रूह जो है वो सिर्फ कल्ब के अंदर ही होती है। भाई रूह का ताल्लुक तो पूरे जिस्म के साथ होता है, ठीक है? खैर, ये कुछ तफसीलात हैं जो मुराकबा करने में संजीदा होते हैं, तो फिर उनको ये तफसीलात बताई जाती हैं और फिर उससे उनको मुराकबे में फ़ायदा होता है। आगे फरमाया कि इसके बाद फिर कुफार और मुनाफिकीन और मुनकरीन को तंबीह और अजाब की वईद का बयान है। आखिर सूरत में फिर एक जुमले में यह इरशाद फरमाया कि ज़मीन पर बसने वालों और उसको खोद कर कुएँ बनाने वालों, यानी तुम लोग जो ज़मीन पर रहते हो फिर अपने पानी की ज़रूरियात पूरी करने के लिए तुम उसमें कुएँ बनाते हो खोद खोद करके, और इसके पानी से अपने पीने पिलाने और नबातात उगाने का काम लेने वालों, इस बात को ना भूलो कि ये सब चीज़ें कोई तुम्हारी ज़ाती जागीर नहीं है, सिर्फ हक़ तआला का अतिया है, ठीक है? यानी ये चीज़ें जो है वो तुम्हें बिलोंग नहीं करती, ये अल्लाह ताला ने तुम्हें दी हैं, تو اصل میں یہ اللہ تعالیٰ کو بلانگ کرتی ہیں، یہ تمہاری کوئی ذاتی جاگیر نہیں ہے، یہ ٹیمپرری طور پہ اللہ تعالیٰ نے تمہیں تمہاری ملکیت میں دے دی ہیں۔ ٹھیک ہے، جیسے پچھلی کلاس کے اندر ملکیت کا اصول آپ کو بتایا تھا نا، تو اللہ تعالیٰ اگر کسی کو ہدیہ دے دیتے ہیں کوئی چیز تو وہ اس کی ملکیت بن جاتی ہے، لیکن یہ ملکیت جو ہوتی ہے وہ اس کی ذاتی ملکیت نہیں ہوتی، ان دا سینس کے دوسرے انسانوں کے مقابلے میں تو یہ اس کی ذاتی ملکیت ہوتی ہے، لیکن اللہ کے مقابلے میں اگر دیکھا جائے نا تو یہ اس کی ذاتی ملکیت نہیں ہوتی، بلکہ یہ حقیقت میں اللہ کی طرف سے اس کو چند دنوں کے لیے دی گئی ہوتی ہے، ٹھیک ہے، یعنی اس زندگی کا ایام کے لیے اس کو دی گئی ہوتی ہے، اور اللہ تعالیٰ جب چاہیں اس سے اس کو واپس لے سکتے ہیں۔ ٹھیک ہے، تو تمہاری ذاتی جاگیر نہیں ہے، بلکہ صرف حق تعالیٰ کا عطیہ ہے کہ اس نے پانی برسایا اور اس پانی کو برف کی شکل میں بحر منجمد بنا کر پہاڑوں کی چوٹیوں پر لاد دیا کہ سڑنے اور خراب ہونے سے محفوظ رہے۔ ٹھیک ہے، دیکھیں اس پانی کو جو سمندروں میں اللہ تعالیٰ نے ڈالا ہے، اس پانی کو اللہ تعالیٰ بخارات کے ذریعے سے پھر بادلوں میں تبدیل فرماتے ہیں، پھر یہ بادل سمندروں کے اوپر سے اڑتے ہوئے یہ پہاڑوں کے اوپر پہنچتے ہیں اور وہاں جا کر کے بارش برساتے ہیں، اور جب یہ بارش پہاڑوں کے اوپر برستی ہے تو اس جگہ پر آلریڈی اللہ تعالیٰ نے اتنی ٹھنڈ رکھی ہوئی ہوتی ہے کہ یہ پانی ان پہاڑوں پر برستے ہی جم جاتا ہے، یا برسنے کے دوران ہی یہ جمی ہوئی شکل میں، برف کی شکل میں ان پہاڑوں کے اوپر برستا ہے۔ ٹھیک ہے، اور پہاڑوں کے اوپر نا یہ برف کی طرح سے جم جاتا ہے۔ تو برف کا آپ کو پتہ ہے کہ جو چیز برف بن جائے یا اتنی ٹھنڈی ہو جائے تو پھر وہ خراب نہیں ہو سکتی، جیسے کہ ہم بھی جب چیزوں کو ہم نے لمبے عرصے کے لیے پرزرو کرنا ہوتا ہے تو ہم ان کو فریزر میں ڈال دیتے ہیں، ٹھیک ہے نا، گوشت کو فریزر میں ڈال دیتے ہیں تاکہ وہ خراب نہ ہو، سالن کو فریزر میں ڈال دیتے ہیں، اگر آپ اسی سالن کو باہر چھوڑ دیں یا ایون فریج میں ڈال دیں تو وہ سالن کچھ عرصے کے بعد خراب ہو جائے گا، ٹھیک ہے نا، تو ٹھنڈ کی وجہ سے نا چیزیں پرزرو ہو جاتی ہیں۔ یہی فرما رہے ہیں کہ برف کی شکل میں بحر منجمد، منجمد مطلب فروزن، بنا کر پہاڑوں کی چوٹیوں پر لاد دیا کہ سڑنے اور خراب ہونے سے محفوظ رہے، یعنی لمبے عرصے تک وہ جمع رہتا ہے وہاں پر اور خراب ہونے سے محفوظ رہتا ہے، پھر اس برف کو آہستہ آہستہ پگھلا کر پہاڑوں کی عروق کے ذریعے، یعنی پہاڑوں پر اللہ تعالیٰ نے نا کچھ یعنی ایسے ایسے یعنی لائنس بنائی ہوئی ہیں، ارق بنائے ہوئے ہیں، جیسے وہ ہوتی ہیں وینز اینڈ آرٹریز جیسے ہوتی ہیں نا، ان کو عروق کہا جاتا ہے، تو گویا کہ ایسی پہاڑوں کے اوپر ایسی جگہ بنائی ہوئی ہیں کہ جہاں سے نا یہ یعنی چھوٹے چھوٹے سٹریمز کی شکل میں، چشموں کی شکل میں یہ پہاڑوں سے پانی نیچے اترتا ہے، اور بغیر کسی پائپ لائن کے پوری زمین میں اس کا ایسا جال پھیلا دیا کہ جہاں چاہو زمین کھود کر پانی نکال لو۔ ٹھیک ہے، تو اب یہ جو پانی پہاڑوں کے اوپر ہوتا ہے یہ وہاں سے پگھل پگھل کر کے دریاؤں میں بھی آتا ہے، لیکن ایٹ دی سیم ٹائم یہ صرف دریاؤں میں نہیں آتا بلکہ یہ زمین کے اندر بھی جاتا ہے، تو اندر بھی اللہ تعالیٰ نے عروق یعنی ایسے پائپس بنائے ہوئے ہیں، نیچرل پائپس بنائے ہوئے ہیں کہ جس کے ذریعے سے یہ زیر زمین بھی چلا جاتا ہے۔ ٹھیک ہے، اب یہ زیر زمین پانی جو ہے یہ زمین کے اندر نا مختلف جگہوں کے اوپر موجود رہتا ہے تاکہ ہم کھود کر کے اس پانی کو نکال لیں۔ ٹھیک ہے، یہ جو کنویں کھودے جاتے ہیں اور کنویں کے اوپر پھر ہم واٹر پمپ، یہ ہینڈ پمپ وغیرہ لگا دیتے ہیں یا کسی اور قسم کا میکینیکل پمپ لگا دیتے ہیں، تو یہ پمپ جو ہے وہ کہاں سے پانی کو کھینچ رہا ہوتا ہے، یہ انہی ذخائر سے پانی کو کھینچ رہا ہوتا ہے۔ یہ جو ذخائر ہے نا یہ ہر جگہ موجود نہیں ہے، یہ باقاعدہ یعنی زمین کے اندر گویا کہ بڑے بڑے ٹینکس کی شکل کے اندر موجود ہے۔ ٹھیک ہے، تو پوری زمین کے نیچے پانی نہیں ہے بلکہ جگہ جگہ اللہ تعالیٰ نے اس طرح کے ٹینکس بنائے ہوئے ہیں، اور ان ٹینکس کے اندر پانی آتا کہاں سے ہے، یہ بارشوں کے ذریعے سے جو پانی آتا ہے نا پہاڑوں کے اوپر، تو وہاں سے یہ ان عروق کے ذریعے سے زمین کے اندر جاتا ہے، اور ان یعنی ان پائپس کے جو نیچرل پائپس بنی ہوئی ہیں تو ان پائپس کے تھرو ہوتا ہوا یہ ان ٹینکس کے اندر جاتا ہے پانی، ٹھیک ہے، جو کہ زیر زمین ہے۔ کبھی آپ اگر اپنے بچوں کی سائنس کی بک کو کھولیں نا تو اس بک کے اندر جو سائنس کی بکس ہوتی ہیں तो उनके अंदर इस तरह के जो अंडर वाटर रिजर्वॉयर्स होते हैं उनकी तस्वीर बनी हुई होती है। तो उस तस्वीर को देख करके आपको समझ में आ जाएगा कि जेर जमीन पानी जो है वो किस शक्ल में मौजूद होता है। मगर ये पानी जो उसने जमीन की ऊपर ऊपर ही की सतह पर रख दिया है, जिसको चंद फिट या गज जमीन खोदकर निकाला जा सकता है। ठीक है, अब ये जो अंडर अंडरग्राउंड टैंक्स अल्लाह ताला ने बनाए हैं ये कोई बहुत गहरे नहीं होते। ठीक है, बहुत गहरे से मुराद ये कि भाई जमीन तो बहुत ज्यादा गहरी है ना, अगर ये बहुत नीचे अल्लाह ताला इनको बना दें तो हम खोद करके इन इन टैंक्स तक नहीं पहुंच सकेंगे। तो अल्लाह ताला ना इन टैंक्स को ऐसा बनाया कि ये बहुत यानी ऊपर होते हैं, ये थोड़ा सा गड्ढा खोद करके इन टैंक्स तक पहुंचा जा सकता है। ठीक है, जब भी जो है वो आप यानी जो कुएं होते हैं वो कोई बहुत ज्यादा गहरे कुएं नहीं होते हैं। ठीक है, ये मालिक और खालिक का अतिया है, अगर वो चाहे तो इस पानी को जमीन के नीचे की सतह पर उतार दे जहां तक तुम्हारी रसाई मुमकिन ना हो। ठीक है, तो पानी को जमीन के सतह के करीब रखना ये भी अल्लाह ताला की अता है। पानी को जमीन की सतह के ऊपर रखना जैसे नालों की शक्ल में और तालाबों की शक्ल में या दरियाओं की शक्ल में, ये सब अल्लाह ताला की नेमतें हैं। ठीक है, अल्लाह ताला चाहें तो इस पानी को ऊपर की सतह से दूर कर सकते हैं। ये जो जजीरतुल अरब है, ठीक है, जिसको कि हम समझते हैं ना कि पूरा का पूरा रेगिस्तान है, तो पहली बात तो ये कि पूरा रेगिस्तान ये है नहीं, बहुत बड़ा हिस्सा इसका रेगिस्तान है, लेकिन यहीं पर ताइफ जैसे पुरफजा और ठंडे मुकामात भी मौजूद हैं, और ताइफ से थोड़ा और आगे चले जाएं तो बहुत ही ज्यादा ठंडे मुकामात सरजमीन अरब के अंदर मौजूद हैं। अबहा का मुकाम है, वहां पे सारे साल जो है ना वो ठंड रहती है। ठीक है ना, एयर कंडीशनिंग के बगैर सऊदी अरब के अंदर गुजारा नहीं हो सकता, लेकिन अबहा के मुकाम में एयर कंडीशन मौजूद ही नहीं होते। ठीक है, क्योंकि सारा साल वहां पे ठंड रहती है। उसी तरीके से और भी मुकामात ऐसे हैं, लेकिन जो सहराई मुकामात हैं सऊदी अरब के, ठीक है ना, जो कि अक्सर व बेशतर सऊदी अरब सहरा है, इवन ये सहरा भी आज से हजारों साल पहले ये सहरा नहीं होता था। आज से हजारों साल पहले ये मुकाम जो ये पूरा का पूरा सऊदी अरब ये सरसब्ज व शादाब हुआ करता था। ठीक है ना, सरसब्ज व शादाब, यहाँ पर जैसे यानी जैसे दरख्त होते थे और घास फूस हुआ करता था, सब्जा हुआ करता था, और यहाँ पर यानी तालाब हुआ करते थे। ठीक है, तो ये सब सब्जा कैसे होता था, ये पानी की वजह से होता था। पानी के बगैर तो सब्जा उग ही नहीं सकता ना, तो सब्जा होने के लिए जरूरी था कि यहाँ पर जमीन की सतह के ऊपर पानी मौजूद हो। तो पानी मौजूद था यहाँ पर जमीन की सतह से ऊपर, इसी वजह से ये पूरा का पूरा इलाका ग्रीन हुआ करता था। ठीक है, लेकिन जो भी वजह बनी अल्लाह ताला ने इस पानी को ऊपर से हटा दिया, सारा का सारा पानी जो है वो अंडरग्राउंड चला गया। ठीक है, अंडरग्राउंड चला गया और ऊपर से जो है वो सारा पानी खत्म हो गया। जब ऊपर की सतह के ऊपर सारा पानी खत्म हो गया तो अब सब्जा कैसे उगेगा। ठीक है ना, तो ये यानी जितना यहाँ पर जंगल बागात वगैरह होते थे सारे के सारे खत्म हो गए, और फिर अल्लाह ताला ने ऐसी हवाएं चलाई होंगी कि रेत यानी जो मिट्टी थी ना वो रेत में तब्दील हो गई, या रेत जो है वो दूसरे इलाकों से आकर के यहाँ पर डिपॉजिट हो गई, तब ये रेगिस्तान में तब्दील हो गया। ठीक है ना, वरना पहले ये रेगिस्तान नहीं हुआ करता था। ठीक है, नबी अलैहिस्सलाम की एक हदीस है कि जिसका अल्फाज और उसका मफहूम इस तरह बनता है कि कयामत से पहले सरजमीन अरब दोबारा से सरसब्ज हो जाएगी। ये नहीं फरमाया कि सरजमीन अरब सरसब्ज हो जाएगी, बल्कि फरमाया दोबारा से यानी लौट कर दोबारा सरसब्ज हो जाएगी। तो अब लौट कर दोबारा सरसब्ज हो जाने का मतलब ये है कि पहले ये सरसब्ज होती थी, फिर ये रेगिस्तान में तब्दील हो गई, और قیامت آنے سے پہلے یہ دوبارہ سرسبز ہو جائے گی. تو یہ تو حدیث مبارکہ کے الفاظ ہیں اور ایمان والے کا اس کے اوپر یقین ہے کہ ایسا ہی تھا کیونکہ نبی علیہ الصلوۃ والسلام نے فرمایا. لیکن جو یہاں پر آرکیولوجیکل ڈسکوریز ہوئی ہیں, یعنی جو ایسے ہڈیاں ملی ہیں جانوروں کی اور فوسلز وغیرہ جو یہاں پر ڈسکور ہوئے ہیں نا, جو کہ اسی یعنی چند سالوں میں ڈسکور ہوئے ہیں, تو ان ڈسکوریز سے بھی یہ بات یعنی کنفرم ہو جاتی ہے کہ اس علاقے میں پہلے سرسبز باغات ہوا کرتے تھے, جنگل ہوا کرتے تھے. ٹھیک ہے, تو یہاں پر باقاعدہ میوزیم کے اندر وہ چیزیں رکھی ہوئی ہیں اور انہوں نے ان چیزوں ہی کی بنیاد پر, حدیث کی بنیاد پر نہیں. میوزیم والے جو ہے وہ حدیث کی بنیاد پر بات نہیں کرتے, میوزیم والے تو آبزرویشن کی بنیاد پر اور اپنی ریسرچ کی بنیاد پر بات کرتے ہیں. تو انہوں نے اپنی ریسرچ کی بنیاد پر یہ وہاں پر لکھا ہے کہ یہ جو زمین ہوتی تھی نا, یہ پہلے ایسی ہوا کرتی تھی, اور باقاعدہ تصویر بنا کر کے انہوں نے رکھی ہوئی ہے, یعنی ایک پینٹنگ ڈرا کر کے رکھی ہوئی ہے کہ سرزمین عرب پہلے ایسے نظر آیا کرتی تھی, ایسے ہوا کرتی تھی. تو اللہ تعالیٰ فرماتے ہیں قل ارأیتم ان اصبح ماؤکم غورا فمن یأتیکم بماء معین, یعنی آپ ان لوگوں کو بتلا دیجئے کہ اس بات پر غور کریں. ارأیتم یعنی کیا تم یہ بات دیکھتے نہیں ہو, غور نہیں کرتے اس بات پر, ان اصبح ماؤکم کہ اگر ہو جائے تمہارا پانی غورن, ٹھیک ہے, یعنی زمین کی گہرائی میں اتر جائے کہ جو پانی تم کنوؤں کے ذریعے سے بآسانی نکال کر کے پی رہے ہو, اگر وہ پانی زمین کی گہرائی میں اتر جائے, فَمَن يَأْتِيكُمْ تو تمہاری کون سی طاقت ہے جو اس جاری پانی کو حاصل کر سکے, مَاءٌ مَعِينٌ اس پانی کو پھر سے حاصل کر سکے. حدیث میں ہے کہ جب آدمی یہ آیت تلاوت کرے تو اس کو کہنا چاہیے اللہ رب العالمین, یعنی اللہ رب العالمین ہی پھر اس کو لا سکتا ہے, ہماری کسی کی طاقت نہیں ہے. ٹھیک ہے, اللہ تعالیٰ اگر اس پانی کو یعنی زمین کے اوپر سے زمین کے نیچے لے جائے تو تمہاری قدرت نہیں ہے کہ تم اس زمین کو جو ہے وہ پھر یعنی اس پانی کو پھر سے حاصل کر سکو. ٹھیک ہے, کوئی سوال کسی کے پاس ہے؟ سورہ ملک کی پوری تفسیر کے بارے میں کوئی بات ہو, کوئی سوال ہو؟ نہیں ہے تو ہم پھر اگلی سورہ شروع کر لیتے ہیں, کیونکہ اب ہم نے یعنی تیسواں پارہ تو ہمارا پچھلے سال مکمل ہو چکا تھا, اس کی پوری ریکارڈنگ موجود ہے. تو اب جو ہے وہ سورہ یعنی سورہ قلم کا ارادہ تھا کہ سورہ ملک کے بعد پھر سورہ قلم کی تفسیر شروع کریں. ٹھیک ہے, گویا کہ ہم 29ویں پارے کے اندر پھر ہم آگے بڑھ رہے ہیں. سورہ ملک 29ویں پارے کی پہلی سورت تھی, اس کے بعد سورت القلم کی باری آتی ہے. تو اگلا پیج پر آپ کھول لیں, پیج نمبر 522 والیوم 8 مارک القرآن, جس میں سورت القلم موجود ہے. تو سورت القلم مکیہ ہے, یعنی یہ بھی مکی سورت ہے. مکی سورت کا کیا مطلب ہوتا ہے, کوئی آپ اسے بتا سکتا ہے؟ کسی سورت کے مکی ہونے کا مطلب کیا ہوتا ہے؟ جی, کوئی سورت مکی کا صحیح مطلب کیا ہوتا ہے؟ جو آیت مکہ میں نازل ہوئی. اچھا, اگر یہ اتنا آسان ہوتا تو کیا خیال ہے, میں آپ سے پوچھتا؟ کسی اور کو پتا ہے صحیح جواب؟ مکہ میں بیفور وحی کے نازل ہوئی, کیا مطلب بیفور وحی؟ سورت کا نازل ہونا ہی تو وحی ہوتا ہے، تو وحی سے پہلے سورت کیسے نازل ہوگی؟ کیا کہنا چاہ رہے ہیں؟ جی، ہجرت سے پہلے، جو آپ صلی اللہ علیہ وسلم پر مکہ میں نازل ہوئی، نہیں مکہ میں نازل ہوئی نہیں، ہجرت سے پہلے، ٹھیک ہے؟ ہجرت مدینہ منورہ سے پہلے جو سورتیں نازل ہوئیں وہ مکی ہیں، اور ہجرت کے بعد جو نازل ہوئیں وہ مدنی ہیں، ٹھیک ہے؟ ان کو مدنی کہا جاتا ہے، چاہے وہ مدینہ منورہ کے اندر نازل ہوئی ہوں یا نہ نازل ہوئی ہوں، اس سے فرق نہیں پڑتا، ٹھیک ہے؟ بس ہجرت کے بعد والی مدنی صورتیں کہلاتی ہیں، اور ہجرت سے پہلے والی مکی صورتیں کہلاتی ہیں. ہجرت کے بعد نبی علیہ السلام پر کچھ آیتیں اور صورتیں نازل ہوئیں جو کہ مکہ مکرمہ کے بالکل قریب نازل ہوئیں، ٹھیک ہے؟ جیسے مقام حدیبیہ، ٹھیک ہے؟ حدیبیہ کا جو مقام ہے وہ مکہ مکرمہ سے صرف چند کلومیٹر دور ہے، اور مدینہ منورہ سے 450 کلومیٹر دور ہے، لیکن سورہ فتح کی آیات جو حدیبیہ کے مقام پر نازل ہوئی وہ مکہ مکرمہ سے صرف چند کلومیٹر دور ہونے کے باوجود وہ مدنی صورتیں کہلاتی ہیں. اسی طرح فتح یہ حجت الوداع کے موقع پر آیتیں آپ صلی اللہ علیہ وسلم کے اوپر عرفات میں نازل ہوئیں، اور عرفات جو ہے وہ مکہ مکرمہ کے بالکل برابر میں ہے. منا میں کچھ آیتیں نازل ہوئیں، ٹھیک ہے نا، لیکن وہ سب کی سب مدنی آیتیں کہلاتی ہیں، مدنی آیتیں. کیوں؟ اس لیے کہ ہجرت کے بعد نازل ہوئی، ٹھیک ہے؟ تو یہ ہے صحیح تاریخ. تو یہ سورۃ القلم جو ہے یہ مکی سورت ہے، مطلب یہ کہ یہ ہجرت سے پہلے نازل ہوئی تھی. اچھا، اللہ تعالیٰ ارشاد فرماتے ہیں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، نون والقلم وما یسطرون. ٹھیک ہے، قسم ہے قلم کی. نون فرما کر کے، نون کا تو کوئی تفسیر نہیں ہے نا، ترجمہ بھی کوئی نہیں ہے، اس کا ترجمہ بھی نون ہی ہوگا، ٹھیک ہے؟ نون والقلم، قسم ہے قلم کی، وما یسطرون، اور جو کچھ لکھتے ہیں وہ لوگ، یعنی اور جو کچھ وہ لکھتے ہیں. سطر یسترو، سطر کہتے ہیں نا، جیسے اردو میں بھی لائن کو کہتے ہیں، تو یسترون جو ہے وہ لکھنے کے لیے بھی استعمال کیا جاتا ہے، قلم سے جو چیز لکھی جا رہی ہوتی ہے، یسترون، جو وہ لکھتے ہیں، ما یسترون، جو وہ لکھتے ہیں. ما انت بنعمت ربک بمجنون، نہیں ہیں آپ. اب یہ جو ماں ہے اس کا ترجمہ ہے نہیں، پیچھے جو ماں تھا نا اس کا ترجمہ تھا جو، ما یسترون، جو وہ لکھتے ہیں. یہاں پر ما انتا، یہاں پر ما نافیہ ہے، یعنی نہیں ہے آپ. بے نعمت ربک، اپنے رب کی نعمت سے، اپنے رب کے فضل سے، اپنے رب کی نعمت سے. بے مجنون، مجنون یعنی آپ اپنے رب کے فضل سے مجنون نہیں ہیں. جیسے کہتے ہیں نا، بیٹا تم اللہ کے فضل سے صحت مند ہو گئے، ٹھیک ہے؟ تو بیٹا تو صحت مند ہو گیا، لیکن ماں کیا کہتی ہے؟ اللہ کے فضل سے صحت مند ہو گئے، ٹھیک ہے نا، کیونکہ مومن ماں ہوتی ہے. اسی طریقے سے یہاں پہ اللہ تعالیٰ فرما رہے ہیں کہ بے نعمت ربک بمجنون، آپ نہیں ہیں اپنے رب کے فضل سے مجنون، یعنی اپنے رب کے فضل سے آپ جو ہے وہ بالکل ٹھیک ٹھیک ہیں. وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُون، اور بے شک آپ کے لیے، اِنَّ کا ترجمہ بے شک سے کرتے ہیں، لَكَ آپ کے لیے، لَأَجْرًا اجر ہے، غَيْرَ مَمْنُونٍ منقطع نہ ہونے والا. یعنی آپ کے لیے جو اللہ تعالیٰ کی طرف سے ثواب ہے، اجر عظیم ہے، وہ ایسا ہے جو کہ کبھی منقطع نہیں ہوگا، کبھی ختم نہیں ہوگا. ठीक है। तो गैरा ममनून का मतलब जो है ना वो होता है गैरा मकतू, मकतू यानी कता होने वाला, तो गैरा मकतू कता ना होने वाला, ठीक है। तो ममनून का तर्जुमा यहाँ पर यानी कुरान में जो गैरा ममनून इस्तेमाल किया जाता है ना, तो एक्चुअली उसका मतलब होता है गैरा मकतू कता ना होने वाला, ठीक है। जैसे सूरह तीन के अंदर भी क्या है वो आखिरी की सूरत है, والتين والزيتون وهذا البلد الأمين لقد خلق الإنسان في استغفر الله والتين والزيتون سورة سين وهذا البلد الأمين لقد خلق الإنسان في ستة ثم رزقناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر غير ممنون, ठीक है ना। के सिवाय वो लोग जो कि ईमान लेकर के आए और नेक अमाल किए उन्होंने, फलहुम पस उनके लिए है अजरुन गैरु ममनून, ऐसा अजर जो कि कभी खत्म होने वाला नहीं है, क्योंकि उन लोगों को भी जो ईमान लेकर के आए और नेक अमाल किए उनको जन्नत में दाखिल किया जाएगा और जन्नत के अंदर उनका सवाब कभी भी खत्म नहीं होगा, उनका अजर कभी भी खत्म नहीं होगा, ठीक है। तो इसी तरीके से नबी अलैहि सलाम को भी अल्लाह ताला यहाँ पर याद दिला रहे हैं एक हकीकत जो कि पहले भी अल्लाह ताला नबी अलैहि सलाम को बता चुके होंगे, लेकिन यहाँ पर भी याद दिला रहे हैं कि आपका भी जो अजर है वो कभी खत्म होने वाला नहीं है, गैरा ममनून है, गैरा मकतू है, ठीक है। और फिर मजीद अल्लाह ताला अपने हबीब अलैहि सलाम को यहाँ पर पंप अप कर रहे हैं, ठीक है ना, हौसला अफजाई कर रहे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम के हौसले बढ़ा रहे हैं, ठीक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम की तारीफ फरमाते हैं, इधर अप्रिशिएट करते हैं, وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ, اور بے شک آپ تو سب سے بڑے اخلاق پر فائز ہیں, اخلاق کے بلند ترین درجے کے اوپر فائز ہیں, ٹھیک ہے. کسی کو ترجمے کے بارے میں کوئی سوال ہو؟ اب یہ چار جو آیتیں ہیں ان کا ہم پہلے خلاصہ تفسیر سے تھوڑا سا اور تفصیلی ترجمہ پڑھ لیتے ہیں, اور اس کے بعد پھر معرف القرآن معرف و مسائل سے پڑھ لیں گے, ٹھیک ہے. باقی آیات جو ہیں انشاءاللہ اگلی کلاس کے اندر پڑھیں گے. تو خلاصہ تفسیر میں اسی کا ترجمہ تھوڑا سا تفسیر کے ساتھ لکھتے ہیں, پیج نمبر 524 کے اوپر 524. نون کہ اس کے معنی تو اللہ ہی کو معلوم ہے, کیونکہ یہ حروف مقطعات میں سے ہے, ٹھیک ہے نا. جیسے الف لام میم ہوتا ہے نا, اسی طریقے سے نون بھی حروف مقطعات میں سے ہے. قسم ہے قلم کی. اب قلم سے کیا مراد؟ جس سے مقادیر خلق لوح محفوظ پر لکھے گئے. مقادیر تقدیر کی جمع ہے, اور خلق مینے جو اللہ تعالیٰ نے چیزیں بنائی. تو جتنی اللہ تعالیٰ کی مخلوقات ہیں ان سب کی تقدیر لوح محفوظ کے اوپر جو لکھی گئی نا, وہ قلم سے لکھی گئی, ٹھیک ہے. تو اللہ تعالیٰ اس قلم کی یہاں پر قسم کھا رہے ہیں, اوکے, اس والے قلم کی قسم کھا رہے ہیں. اور قسم ہے ان فرشتوں کے لکھنے کی جو کہ کاتب اعمال ہیں, ٹھیک ہے نا. ما یسترون, جو وہ لکھتے ہیں. تو کون لکھتے ہیں؟ فرشتے مراد ہیں یہاں پر, ٹھیک ہے, جو کہ قلم کے ذریعے سے لکھتے ہیں. اب اس کی کافی ساری تفصیل ہے جو کہ معروف و مسائل سے ہم پڑھیں گے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ نے قلم اور ما یسترون کی یہی تفسیر فرمائی ہے. درر منصور ایک کتاب ہے, اس کے اندر ایسے ہی لکھا ہوا ہے. آگے جواب قسم ہے کہ آپ اپنے رب کے فضل سے مجنون نہیں ہیں, جیسا منکرین نبوت کہتے ہیں. اضاف الدر عن ابن جریج فی سبب النزول, مطلب یہ کہ آپ صلی اللہ علیہ وسلم نبی برحق ہیں, اور یہ قسمیں اس مدعا کے نہایت مناسب ہیں, کیونکہ من جملہ مقادیر کے نزول قرآن بھی ہے. بس اس آیت میں اشارہ ہے کہ نبوت آپ کی علم الہی میں پہلے ہی سے محقق و مؤکد ہے, بس ثبوت اس کا متیقن ہوا, اور اعمال لکھنے والے فرشتے مصدقین و منکرین کے اعمال کو لکھ رہے ہیں, بس انکار نبوت پر سزا ہوگی. اس سے ڈر کر ایمان لانا واجب ہے, اور بے شک آپ کے لیے اس تبلیغ احکام پر ایسا اجر ملنے والا ہے جو کبھی ختم ہونے والا نہیں ہے. اس میں بھی تقریر ہے نبوت کی جو مستلزم ہے نفی مطاعن کو, اور تقریر نبوت کے ساتھ متضمن ہے تسلی کو بھی کہ آپ چند روز برداشت کر لیجئے کہ انجام اس کا اجر عظیم ہے. ٹھیک ہے, مطلب اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو بہت زیادہ آپ صلی اللہ علیہ وسلم کی حوصلہ افزائی کرتے ہوئے اس طرح سے فرما رہے ہیں کہ یہ جو آپ کی نبوت ہے نا, تو یہ کنفرم نبوت ہے, آپ اس کے بارے میں بالکل بھی فکر مند نہ ہوں. ان لوگوں کی باتوں سے آپ یعنی آپ کو مایوسی میں مبتلا ہونے کی کوئی ضرورت نہیں ہے. ٹھیک ہے نا, ان کی باتوں کو آپ اگنور کریں, آپ کی آپ یعنی آپ کی نبوت پر حق ہے, اور یہ جو ہم نے قسم کھائی ہے یہاں پر نون والقلم وما یسترون, تو ہم آپ کو اس قسم کے ذریعے سے یہ بتانا چاہ رہے ہیں کہ آپ کی جو نبوت ہے نا وہ تو ہم نے پہلے سے لوح محفوظ کے اندر لکھی ہوئی ہے. ٹھیک ہے, تھوڑا سا یہ مشکل الفاظ ہوتے ہیں خلاصہ تفسیر کے اندر, لیکن اگر کوئی سوال ہے تو وہ تو ہم حاضر ہیں آپ کے سوال کا جواب دینے کے لیے, لیکن معارف و مسائل میں تھوڑی سی آسان لینگویج ہے تو وہاں سے بھی شروع کر لیتے ہیں جب تک کہ آپ انس کے آپ کے پاس کوئی سوال ہو. فرماتے ہیں کہ سورہ ملک میں جو اس سے پچھلی والی سورت تھی, سورہ ملک میں اللہ تعالیٰ کی وجود اور توحید اور علم و قدرت کے دلائل مشاہدہ کائنات سے بیان ہوئے ہیں, اور کفار و منکرین پر عذاب شدید کا ذکر ہے. اب سورہ نون میں, کیونکہ سورہ قلم کو سورہ نون بھی کہتے ہیں, اس کا پہلا لفظ نون ہے نا اس وجہ سے, تو سورہ نون میں کفار کے ان مطاعن کا جواب ہے, یعنی طعنوں کا, کفار کے طعنوں کا جواب ہے جو وہ رسول اللہ صلی اللہ علیہ وسلم پر کیا کرتے تھے. سب سے پہلے ان کا طعنہ یہ تھا کہ اللہ کے بھیجے ہوئے کامل العقل, کامل العلم, جامع الفضائل رسول کو معاذ اللہ مجنون کہتے تھے. ٹھیک ہے, ہاں پیج نمبر 530, جزاک اللہ. ٹھیک ہے, یعنی یہ ایسے لوگ تھے کہ کسی عام آدمی کو نہیں بلکہ ایسے آدمی کو جن کی عقل بھی مکمل ہے, 100% عقل, کوئی کمی بیشی نہیں ہے آپ صلی اللہ علیہ وسلم کی عقل میں. ٹھیک ہے, کامل العلم یعنی آپ صلی اللہ علیہ وسلم کے پاس جتنا علم ہے اتنا کائنات میں کبھی کسی کے پاس اتنا علم نہیں ہوا جتنا اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو علم دیا. اور جامع الفضائل یعنی جتنی فضیلتیں ہیں ان کے جامع ہیں, یعنی سب کچھ آپ صلی اللہ علیہ وسلم کے پاس موجود ہے. ایسے رسول کو وہ لوگ مجنون کہتے ہیں. مجنون کا مطلب کیا ہوتا ہے, کسی کو پتہ ہے لفظ مجنون کا اگر ہم ترجمہ کریں کہتا ہے کس سے نکلا یہ مجنون, کوئی بتا سکتا ہے مجنون کا مطلب کیا ہوتا ہے لفظی ترجمے کے اعتبار سے؟ کسی کو پتہ ہے مجنون کا مطلب پاگل ہوتا ہے. اچھا, لفظی ترجمہ, لفظ کو دیکھ کر کے کوئی اس کا یعنی پاگل تو ہم اردو میں کہتے ہیں نا اس کو, لیکن وہ میں آپ سے نہیں پوچھوں گا. لفظ کو دیکھیں نا, مجنون, پاگل, دیوانہ, آپ جسے اردو میں جو بھی الفاظ آپ کو آتے ہیں وہ سارے لکھ دیں گے, لیکن اس لفظ کو دیکھ کر کے تو آپ نہیں ترجمہ کریں نا. دیکھیں مجنون یہ ایکچولی اسم مفعول کا صیغہ ہے. ٹھیک ہے, اور اس کے جو اصل الفاظ ہیں نا وہ ہے جنہ, جنہ یا جنو, جنن فہوا جانن, و جنہ یا جنو جنن فہوا مجنون. ٹھیک ہے, تو جنہ کا مطلب ہوتا ہے کہ جیسے جن چڑھ گیا, جن جو ہے اس نے قبضہ کر لیا, کہتے ہیں نا جن چڑھ گیا, جن نے جو ہے پوزیس کر لیا کسی بندے کو. ٹھیک ہے, تو جنہ یا جنو کا جو اسم مفعول ہے مجنون, تو اس کا مطلب بنے گا کہ پوزیسڈ بائی جنس, یعنی جس کے اوپر جن سوار ہو گئے ہوں, اور جب جن سوار ہو جاتے ہیں تو پھر ایسا شخص جو ہے وہ پاگل اور دیوانے جیسی حرکتیں کرنے لگتا ہے. ٹھیک ہے, جن سوار ہونے سے کیا نتیجہ نکلتا ہے, कि वो शख्स पागल और दीवानेपन की हरकतें करना शुरू कर देता है, अजीब अजीब बातें करना शुरू कर देता है। तो मजनून का मतलब होगा यानी जिन चढ़ा हुआ या पोजेस्ड बाय जिन्स, ठीक है। तो वो नबी अलैहिस्सलाम को मजनून कहा करते थे कि इनके ऊपर तो जिन सवार हो गया, ठीक है, शरारती जिन, क्योंकि शरारती जिन जो है ना वो किसी के ऊपर अगर सवार हो जाए, सवार होने का मतलब ये नहीं होता कि वो उसके अंदर दाखिल हो जाए, ठीक है, बल्कि सवार होने का मतलब होता है कि वो यानी ऐसा अपने काबू में कर ले कि अब ये जो शख्स है ना ये उसी जिन के इशारों पर चलना शुरू कर दे, जिन के ही इशारों पर नाचना शुरू कर दे। नाचना शुरू कर देने का मतलब जो भी काम जिन उसको करने को कहेगा ना वो वही वाला काम करना शुरू कर देगा, ठीक है, इसको कहते हैं मजनून। आगे फरमाते हैं कि इस वजह से कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर जो वही फरिश्ते के जरिए से नाजिल होती थी वह वक्त वही उसके आसार आपके जिस्म मुबारक पर देखे जाते थे, ठीक है ना, यानी जब वही नाजिल हो रही होती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम कांपना शुरू कर देते थे, पसीना आ जाया करता था और ऐसा होता था कि जैसे आप सल्लल्लाहु अलैहि वसल्लम जो है ना वो अभी लोगों से बातचीत करने के काबिल नहीं रहे, ठीक है ना, बहुत ही ज्यादा बोझ आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर नुमाया हो जाया करता था उस वक्त। फिर आप वही से हासिल शुदा आयात को पढ़कर सुनाते थे, ये मामला कुफार के फहम व इदराक से बाहर था, ठीक है, यानी उनको समझ में नहीं आता था कि इनको क्या हो जाता है एकदम से, ठीक है, ऐसी जो है वो इनकी हालत क्यों हो जाती है। तो वो यही कहते थे कि भाई ये इनकी ऐसी हालत इसीलिए हो जाती है कि इनके ऊपर कोई जिन चढ़ जाता है, ठीक है, ऐसे हमारे यहाँ भी यही तस्वर है ना कि भाई कोई ऐसी बहुत ही ज्यादा अजीब गरीब किस्म की हरकतें करना शुरू कर देता है, तो कह देते हैं ना कि जिसके ऊपर तो जिन चढ़ गया है। ठीक है, तो इसलिए ना आप सल्लम को इन लोगों ने जुनून यानी आप सल्लम की हालत को जुनून करा दे दिया था और आप सल्लम को मजनून करा दे दिया था, ठीक है, ये तो एक वजह हो गई कि नजूल वही के वक्त आप सल्लम पर ऐसी कैफियत होती थी कि जिस कैफियत की वजह से वो आप सल्लम को मजनून कहते थे। दूसरी वजह या इस वजह से कि आपने अपनी कौम और पूरी दुनिया के अकायद मौजूदा के खिलाफ ये दावा किया कि इबादत के काबिल अल्लाह के सिवा कोई नहीं है, जिन खुद तराशीदा बुतों को वो खुदा समझते थे उनका बेइल्म शऊर नाकाबिल नफा और जरर होना बयान किया, आपके इस अकीदे का कोई साथी नहीं था, आप अकेले ये दावा लेकर बगैर किसी जाहिरी सामान साजो सामान के सारी दुनिया के मुकाबले में खड़े हो गए, ठीक है, जाहिर में नजरों जाहिर बीन नजरों में यानी जो लोग जाहिर को खाली देखते हैं तो उनकी नजरों में आप सल्लल्लाहु अलैहि वसल्लम की कामयाबी का कोई इम्कान नहीं था, ऐसे दावे को लेकर खड़ा होना जुनून समझा गया और बगैर किसी सबब के भी बाज तान बराए तान हो सकता है कि मैं जुनून कहते हूँ, ठीक है ना, यानी दूसरी रीजन क्या हो सकती है मजनून कहने की कि भाई आप सल्लल्लाहु अलैहि वसल्लम ने पूरी दुनिया से अकेले टक्कर ले ली थी, ठीक है ना, तो ये पूरी दुनिया से अकेले टक्कर ले लेना तो ये तो मजनून पना ही कहलाता है ना, पागल पना दीवाना पना कहलाता है, ठीक है। तो पहली वजह क्या थी कि वही नाजिल होते हुए आप सल्लल्लाहु अलैहि वसल्लम पर जो कैफियत तारी होती थी ना तो उस कैफियत की वजह से मजनून कहते थे, और दूसरी ये कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो पूरी दुनिया को अकेले ललकारा हुआ था तो इसके ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम को मजनून कहते हैं, ठीक है। या तीसरी वजह ये भी हो सकती है कि भाई कोई भी वजह नहीं थी बस ऐसी दुश्मनी में आकर के मजनून कहते हैं। सूरह नून की इब्तदाई आयतों में उनके इस ख्याल बातिल की तर्दीद कसम के साथ मुअक्कद करके बयान फरमाई गई है, ठीक है, यहाँ तक हम आज की क्लास को रोकते हैं, बाद में इंशाल्लाह फिर क्लास में पढ़ेंगे। कोई सवाल है किसी को?